यहाँ 16 रन बनाए हैं। بسم الله الرحمن الرحيم الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولا تكونوا كالذين خرجوا من ديارهم بطرا ورئاء الناس ويصدون عن سبيل الله والله بما يعملون محيط صدق الله مولانا العظيم آج 16 رمضان ہے اور آج کے بعد کی جو رات آئے گی وہ 17 رمضان کی رات آئے گی 17 رمضان ہمارے دین کے اندر بہت ہی اہم یادگار تاریخی اور ایتہاسک دن ہے۔ 17 رمضان کو بدر کی جنگ ہوئی تھی اور یہ اسلام کے اندر پہلی جنگ ہے جس میں اللہ تعالی کی خلم کھلی مدد آئی۔ نبی کریم صلی اللہ علیہ وسلم کو اور صحابہ کرام رضوان اللہ تعالی علیہ اجمعین کو اللہ تعالی نے عجیب و غریب کامیابی عطا فرمائی اور قیامت تک اسلام کی سربلندی کا اور اسلام کے چمکنے کا اللہ تعالیٰ نے فیصلہ فرما دیا۔ آج کی جو رات آ رہی ہے جس کو ہم بدر کی رات کہتے ہیں، اس رات میں نبی کریم صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کے سامنے رو رو کر کے دعائیں مانگی ہے اور اللہ تعالیٰ نے ان دعاؤں کی برکت سے ایک چھوٹی سی جماعت کو بہت بڑے لشکر کے سامنے کامیاب فرمایا۔ اس لیے ये बद्र की रात यानी कि 16-17 रमजान के बीच की रात, और 17 रमजान ये दोनों हमारे मजहब के अंदर बहुत यादगार दिन है। बदर एक जगह का नाम है, मदीना मुनव्वरा से 155 किलोमीटर होता है, लोग वहाँ ज़ियारत के लिए जाते हैं, जाना चाहिए, वहाँ बहुत सारी यादगार चीज़ें हैं, वो देखना चाहिए। एक बड़ी यादगार ये है कि जिस जगह पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए छप्पर बनाया गया था, जिस छप्पर में हुजूर रुके थे, अरबी में छप्पर को आरीश कहते हैं, तो वहाँ छप्पर वाली जगह पर इस वक्त पर बड़ी आलीशान मस्जिद है, और मस्जिद का नाम है मस्जिदुल आरीश। तो वो प्यारे आका हज़रत मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नूरानी पाकीज़ा यादगार वाली वो मस्जिद है। मैदान भी है बदर का, जिसके अंदर सहाबाए किराम रिदवानुल्लाही ताला अलैहि मजमाइन ने रमदान के मुबारक महीने में मक्का के दुश्मनों के साथ जंग लड़ी थी, वो यादगार मैदान भी वहाँ पर मौजूद है। पहाड़ है जिसके ऊपर फरिश्ते उतर करके आए थे, और फरिश्तों का लश्कर जिस पहाड़ के ऊपर रुका था वो पहाड़ भी वहाँ पर मौजूद है। और आदमी ध्यान से देखे तो आज सैकड़ों साल गुजरने के बाद भी उस पहाड़ पर फरिश्तों का नूर चमकता हुआ नज़र आता है, उसको जबलुल मलाइका कहते हैं, यानी वो पहाड़ जिसके ऊपर फरिश्ते खड़े रहे थे। जो सहाबाए किराम रमदान में शहीद हुए उनकी मुबारक कब्रें भी वहाँ पर है, और मक्का के दुश्मनों को कत्ल करने के बाद जिस कुएं में डाला गया था वो कुआं भी वहाँ पर मौजूद है। ये सब वहाँ पर मुबारक यादगार हैं बदर के अंदर। तो अल्लाह हमें बार बार मक्का मदीना ले जावे, तो उस जगह की ज़ियारत करनी चाहिए, वहाँ जाना चाहिए और ये सब चीज़ें देखनी चाहिए। ये बदर की जंग क्यों हुई ये भी बड़ी समझने की चीज़ है। मक्कतुल मुकर्रमा में जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की उम्र मुबारक 40 साल की हो गई, अल्लाह ने आपको नबी बनाया। 13 साल मक्का वालों ने बहुत जुल्म किए, सारे जुल्म सहन करके नबी करीम सल्लल्लाहु अलैहि वसल्लम लोगों को ईमान सिखला दे रहे। फिर अल्लाह का हुक्म हुआ और मदीने मुनव्वरा की हिजरत हुई। जब हिजरत हुई तो मदीना में कुछ सुकून चैन मिला, तो मक्का के काफिरों को ये भी अच्छा नहीं लगा कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सहाबाए किराम मदीना जाकर चैन से रहे, सुकून से रहे, ये भी इनको अच्छा नहीं लगा। इसलिए مکہ والوں نے یہ سوچا کہ مدینہ کے اوپر اٹیک کرے، حملہ کرے، اور مدینہ جا کر نبی کریم صلی اللہ علیہ وسلم کو اور صحابہ کرام کو قتل کر ڈالے، ختم کر ڈالے۔ یہ مکہ کے دشمنوں کے دلوں کے اندر ناپاک ارادہ آیا۔ اب لڑائی لڑنے کے لیے پیسے چاہیے، مال چاہیے، اور بہت بڑی دولت لگتی ہے لڑائی لڑنے کے اندر، تو پیسے کیسے جمع کرے؟ تو انہوں نے، مکہ کے اس زمانے کے دشمنوں نے یہ کیا کہ چلو اپنے بزنس کرے، کاروبار کرے، اور دھندا کرنے کے بعد جو نفع آئے گا، پروفٹ، اس نفے کے ذریعے سے ہم مدینہ پر اٹیک کریں گے۔ اس کے لیے انہوں نے لانگ ٹرم پلان بنایا، لمبا ایک پلان بنایا۔ اب بزنس کرنے کے لیے، دھندا کرنے کے لیے مونڈی چاہیے، کیپیٹل چاہیے، وہ کہاں سے لاوے؟ تو کہا پورے مکہ میں اعلان کیا کہ ہم ایک بزنس کا پروجیکٹ کر رہے ہیں، اور اس کاروبار کا مقصد یہ ہوگا کہ اس میں سے جو نفع کمائیں گے اس کے ذریعے سے ہم مدینہ منورہ کے اوپر حملہ کریں گے۔ مکہ والے اس وقت اتنے ڈینجر دشمن بنے ہوئے تھے کہ مکہ کے مالداروں نے بھی، مکہ کے غریبوں نے بھی، جس سے جو رقم بن پڑی وہ انہوں نے بزنس میں، دھندے میں، کاروبار کے اندر دی کہ لو ہماری مونڈی لے جاؤ، اور مونڈی لے جا کر کے دھندا کرو اور نفع کماؤ، اور نفع کما کر کے پھر مدینہ پر اٹیک کرو۔ اندازہ لگاؤ کہ مکہ کے لوگوں کو اس وقت پیارے آقا اللہ کے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے ساتھ کیسی دشمنی ہوگی، کیسی ان لوگوں کو نفرت ہوگی کہ ان لوگوں نے، مالداروں نے، غریبوں نے، سب نے مونڈی دی۔ اور تقریباً وہ زمانے میں سونے کی کرنسی چلتی تھی، سونے کا سکہ، تو 50,000 دینار یعنی 50,000 سونے کے سکے جمع ہو گئے دھندا کرنے کے لیے، بزنس کرنے کے لیے، جس کی آج کے وزن میں ہم گنتی کریں تو 262 کلو اور 500 گرام سونا ہوتا ہے، 262 کلو اور 500 گرام سونا، اتنا بڑا گولڈ مکہ کے اندر جمع ہوا۔ اور مقصد یہ تھا کہ بزنس کر کے مدینہ پر اٹیک کرنا۔ اب وہ زمانے کے اندر بزنس کرنے کے لیے شام جاتے تھے، وہ زمانے کے اندر ایک ملک کا نام تھا شام، اب تو شام کے ٹکڑے ہو گئے، 7 حصوں میں ملک شام بٹ گیا۔ نبی کریم صلی اللہ علیہ وسلم کے مبارک زمانے میں شام ایک ملک تھا، ایک دیش تھا، ایک کنٹری تھی۔ ایسے اردو کے اندر سانچ کو بھی شام کہتے ہیں، جس کو ہم گجراتی میں سانچ کہتے ہیں، ایوننگ جس کو انگریزی میں کہتے ہیں اس کو بھی شام کہتے ہیں، وہ نہیں بلکہ یہ عربی زبان کا شام، جو ایک ملک تھا، بڑا بھاری ملک تھا، بڑا بڑا دیش تھا۔ وہاں اور یمن، دو جگہ کے اوپر مکہ والے بزنس کرنے جاتے تھے، چونکہ مکہ تو بیوادن غیر دی ذرا، وہاں تو کھیتی نہیں، وہاں تو پانی کا انتظام نہیں، مکہ تو جنگل جیسا، وہاں کیا بزنس ہوگا؟ یہ تو آج مکہ اتنا ڈیولپ ہے، ابراہیم علیہ السلام کی دعا کی برکت ہے، ورنہ وہ زمانے کے اندر مکہ میں کوئی جو ہے اتنا زیادہ ڈیولپنگ نہیں تھا، مارکیٹ لگتے تھے، بازار لگتے تھے، عکاظ، ذی المجاز وغیرہ، وہ لوگ شام جاتے تھے بزنس کرنے کے لیے۔ تو مکہ کے ایک بہت ہوشیار آدمی جن کا نام ابو سفیان تھا، بڑے لیڈر مکہ کے، اور وہ بڑی بات یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کے خسر بھی ہوتے ہیں، حضور کے سسرے بھی ہوتے ہیں، ان کی بیٹی ام حبیبہ رضی اللہ تعالیٰ عنہا وہ ام المؤمنین ہے، نبی کریم صلی اللہ علیہ وسلم کی پاک بیوی ہے، ان کے سگے ابا ابو سفیان، لیکن کٹر دشمن۔ یہ بھی اللہ کی عجیب قدرت تھی کہ باپ کٹر دشمن اور بیٹی حضور کے نکاح کے اندر۔ تو حضرت ام حبیبہ رضی اللہ تعالیٰ عنہ کے ابا ابو سفیان مکہ کے بڑے ہوشیار لیڈر تھے، تو ان کو سارا گولڈ دیا کہ جاؤ تم ملک شام جا کے بزنس کرو اور نفع کما کر کے لاؤ، اور لا کر کے جو ہے مسلمانوں کے ساتھ اپنے وار کریں گے، لڑائی کریں گے۔ پورا قافلہ گیا مکہ سے، آپ نقشہ دیکھو گے بھوگول میں تو مکہ سے شام جانے کے لیے مدینہ کے قریب سے راستہ تھا، مکہ سے نکلو تو مدینہ کے پاس سے گزر کر کے شام جاتے تھے وہ زمانے کے اندر۔ آج بھی بائی روڈ ایسا ہی ہے کہ مکہ سے اگر شام جانا ہو تو مدینہ منورہ کے قریب سے روڈ گزرتا ہے۔ تو جب یہ قافلہ نکلا تو نبی کریم صلی اللہ علیہ وسلم نے سوچا کہ ان کو ملک شام جانے ہی مت دو، ان کے تجارت کے قافلے کو بیچ میں روک لو۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم تقریباً 150 یا 200 صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کو لے کر کے نکلے۔ ہجرت کا دوسرا سال تھا، جمادی الاولا کا مہینہ تھا یا جمادی الاخرا کا مہینہ تھا، اور اشیرہ نام کی ایک جگہ ہے، میں گیا ہوں الحمدللہ وہ جگہ پر بھی، وہاں تک نبی کریم صلی اللہ علیہ وسلم تشریف لے گئے۔ وہاں گئے تو پتا چلا کہ یہ جو قافلہ ہے وہ تو چلا گیا، ملک شام نکل گیا۔ تو نبی کریم صلی اللہ علیہ وسلم واپس مدینۃ المنورہ تشریف لے آئے، اور ابو سفیان شام پہنچ گئے سلامتی سے، اور انہوں نے جا کر کے زوردار بزنس کیا، کاروبار کیا۔ عجیب بات ہے کہ اللہ کی بڑی حکمت اور مصلحت ہوتی ہے، ہم نہیں پہنچ سکتے۔ یہ ابو سفیان جاتے رہتے تھے ملک شام تجارت کے لیے، مکہ والے بھی جاتے رہتے تھے۔ ابو سفیان کا شام جانا بھی بہت خیر کا ذریعہ ثابت ہوا، بعد کے واقعات نے یہ ثابت کیا۔ انہوں نے زوردار کاروبار کیا، خوب نفع کمایا، اور نفع کمانے کے بعد یہ لوگ واپس مکہ آ رہے تھے، اور نبی کریم صلی اللہ علیہ وسلم کو خبر ہو گئی کہ وہ قافلہ جو گیا تھا جماد الاولا، جماد الاخرا، رجب، شعبان، رمضان، تقریباً 5 مہینے ہو گئے، کیا وہ قافلہ ریٹرن جا رہا ہے مکہ المکرمہ؟ کیونکہ اس زمانے کے اندر ٹرین نہیں تھی، بس نہیں تھی، گاڑی نہیں تھی، پلین نہیں تھے، پیدل جانے کا، اونٹ پر جانے کا، تو ایک سفر میں 5-5, 6-6 مہینے لگ جاتے تھے۔ تو وہ لوگ واپس جا رہے ہیں مکہ المکرمہ، نبی کریم صلی اللہ علیہ وسلم کا جاسوسی کا سسٹم بہت مضبوط تھا، حضور صلی اللہ علیہ وسلم نے دشمنوں کی جو کچھ چال ہوتی تھی، پلاننگ ہوتی تھی، دشمنوں کے جو کام ہوتے تھے، اس پر واچ حضور کی بہت زوردار پاور فل رہتی تھی۔ تو حضور کو پتہ چل گیا کہ وہ لوگ واپس آ رہے، تو نبی کریم صلی اللہ علیہ وسلم نے مدینہ میں اعلان فرمایا کہ چلو ابو سفیان کا قافلہ آ رہا ہے، اس کو روکنے کے لیے ہمیں جانا ہے۔ اور حضور نے فرمایا کہ کوئی کمپلسری فرضیات نہیں ہے، جس کو آنا ہو میرے ساتھ آوے، مرضی کی بات ہے، جو نہیں آئے گا اپنی مرضی، آنا چاہے آوے۔ دوسری بڑی بات اس میں یہ تھی کہ صحابہ کے سواری کے اونٹ گھوڑے یہ پراپر مدینہ میں نہیں رہتے تھے، ضرورت کے رہتے تھے، باقی آجو باجو کے گاؤں میں رہتے تھے۔ اگر کہیں سفر میں جانا ہو تو گاؤں جانا پڑے، نہیں گاؤں جا کے لانا پڑے۔ جیسے کہ آپ لوگ شہر میں رہتے ہو اور کھیتی باڑی فارم بار ہے، تو اس طریقے سے صحابہ کرام کے جانور بھی مدینہ سے باہر گاؤں میں رہتے تھے، تو وہاں اونٹ لینے جانا پڑے، گھوڑے لینے جانا پڑے، سفر میں جانا ہو تو اچانک کیسے لینے جاوے، سواری بھی نہیں صحابہ کے پاس۔ اس لیے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ بھائی لڑنا تو ہے نہیں ہمیں، کوئی جنگ کا تو ارادہ نہیں ہے، صرف وہ لوگ تجارت کر کے جا رہے ہیں، ان کو روکنا ہے، اور فرضیات نہیں، جس کو آنا ہو چلو، اور جن کی سواری ہوئے یا مدینہ میں وہ چلو۔ یہ اعلان کر دیا نبی کریم صلی اللہ علیہ وسلم، جلدی جلدی میں ایمرجنسی میں تیاری، رمضان کا مہینہ چالو۔ اس لیے صحابہ کرام کی جماعت چھوٹی سی تیار ہوئی، کہتے ہیں کہ 313 صحابہ تیار ہوئے۔ یہ آنکڑا عدد بہت پیارا ہے، 313 یاد رکھنا، اور ہمارے لیے کوئی عدد نوست والا نہیں ہے۔ بعض لوگ 13 کو نوست سمجھتے ہیں، ہمارے لیے کوئی نوست نہیں۔ قرآن کے اندر آپ نے واقعہ سنا تھا تالوت اور جالوت کا، تو اس میں جو لوگ نہر پار کر کے گئے تھے، ایمان پر جمے تھے اور تھوڑا سا معمولی پانی پیا تھا، وہ بھی 313 تھے۔ وہ تو حضرت داؤد علیہ السلام کے زمانے کا قصہ ہے، حضور سے بھی صدیوں پہلے، اس میں بھی پاورفل ایمان والے 313 تھے، اور بدر میں بھی 313 صحابہ تھے، اور حضرت مہدی جب ظاہر ہوں گے قیامت سے پہلے پہلے، اور کعبہ کے سامنے سب سے پہلی ان کے ہاتھ پر بیعت ہوگی، اس وقت پر بھی دنیا کے 313 کوالٹی مضبوط ایمان والے ان کے ہاتھ پر بیعت کریں گے۔ تو یہ 313 کا عدد بڑا برکتی عدد ہے۔ حضرت طالوت کے لشکر کے زوردار ایمان والے وہ بھی 313، بدر میں بھی 313، اور حضرت مہدی کے ہاتھ پر بیعت کرنے والے کعبہ کے سامنے وہ بھی 313، اور دوسرے عدد بھی ہے، 314، 315، 319 تک کے عدد ہے۔ 313 کے قریب صحابہ کرام نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ تیار ہو گئے۔ رمضان کی 8ویں تاریخ تھی یا 12ویں تاریخ تھی، اور نبی کریم صلی اللہ علیہ وسلم مدینۃ المنورہ سے روانہ ہوئے۔ معلوم ہوا کہ رمضان میں بھی دین کے کام کے لیے نکلنا چاہیے۔ نبی کریم صلی اللہ علیہ وسلم اور صحابہ کی سنت ہے 8 یا 12 رمضان کو 313 صحابہ کو لے کر نبی کریم صلی اللہ علیہ وسلم مدینہ سے باقاعدہ نکلے تھے، اور روانہ ہوئے آپ صلی اللہ علیہ وسلم۔ یہاں ایک بات اچھی طرح ذہن کے اندر رہے کہ کوئی یہ نہ سوچے کہ یہ لوگ تجارت کر کے نفع کما کے آ رہے تھے، तो उनको रोकने के लिए क्यों जा रहे थे, क्यों आप सल्लल्लाहु अलैहि वसल्लम निकले? अल्लाह के नबी का हर काम अल्लाह के हुक्म से ही होता है, सही होता है। कोई काम नबी का जो है गलत नहीं हुआ करता, अल्लाह नबी को गलती से बचा के रखते हैं। कभी इधर उधर चूक हो जाए तो फौरन अल्लाह ताला फिर नबी को बतला देते हैं और नबी को सही बात के ऊपर फौरन रहनुमाई फरमा देते हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम क्यों गए? पहली बात तो ये है कि जैसा कि आपने सुन लिया कि ये बिजनेस कारोबार धंधा और नफा कमाना कोई खाने पीने के लिए नहीं था, बल्कि इन लोगों ने ये बिजनेस और कारोबार किया था इसी नापाक मकसद के लिए कि नफा कमा करके मदीने मुनव्वरा के ऊपर हमला करें। ये लोग नफे से मदीना पर अटैक करना चाहते थे, ये इनका नापाक मकसद था। इसीलिए हुजूर ये चाहते थे कि लड़ाई न होवे, जंग न होवे, इसीलिए इनके काफिले को रोक लो ताकि काफिला मक्का जावे ही नहीं, नफा पहुंचे ही नहीं और लड़ाई होवे ही नहीं। दूसरी बड़ी बात इसके पीछे ये थी कि ये लोग जो पैसे लेकर के धंधा करने गए थे उसमें पैसे सहाबा के थे, जो सहाबा हिजरत करके मक्का से मदीना जाते थे। हिजरत इतनी आसान नहीं थी जितनी हम समझते हैं। हम तो आज अल्लाह के रास्ते में जाएंगे, घर बंगला दुकान बैलेंस सब अपनी जगह के ऊपर, और 3 दिन 40 दिन 4 महीने साल लगा के आएंगे, फिर सब घर पे मौजूद है। सुनो, सहाबा ने हिजरत कैसे की मक्का से? हिजरत जब की तो मक्का के दुश्मन इनको जाने नहीं देते थे, वो तो परेशान करना चाहते थे। जो सहाबी जाते थे उसके घर पर वो लोग कब्जा कर लेते थे, सहाबा के पैसे का कब्जा कर लेते थे, सहाबा के जानवर का कब्जा कर लेते थे, सहाबा के गुलाम बांदी पे कब्जा कर लेते थे। जो सहाबी मक्का से हिजरत करके मदीना गया उनकी सारी चीज का मक्का के दुश्मनों ने कब्जा कर लिया, ले लिया। वो तो खाली हाथ जाते थे हिजरत करके, हमारी तरह हिजरत नहीं थी वो असली हिजरत कहलाती है। तो सब कुछ मक्का के दुश्मनों ने ले लिया था, और जो माल दौलत सहाबा का इन्होंने जबरदस्ती ले लिया था, वही माल दौलत में से एक बड़ा हिस्सा ये बिजनेस के लिए लगाया था। इसीलिए सहाबा के लिए हलाल था कि अपने माल को वो छोड़ाने के लिए काफिले को रोके। और तीसरी बड़ी बात ये है कि आज भी दुनिया के अंदर कानून है कि जो बड़े बड़े मुल्कों में लड़ाई होती है तो उसके अंदर दूसरे मुल्क की इकोनॉमी को कमजोर कर दो, इकोनॉमी को तोड़ डालो, ये आज के जमाने की बहुत बड़ी लड़ाई और जंग है। अब ज्यादा हथियारों से लड़ाई नहीं होती, इकोनॉमी में लड़ाई होती है कि इस मुल्क की इकोनॉमी इसको तोड़ डालो, इस मुल्क के धंधे रोजगार कारोबार को ठंडा कर दो ताकि ये मुल्क कमजोर हो जावे, गरीब हो जावे, लड़ने ही नहीं आवे। यही बड़े बड़े मुल्कों में दुनिया के अंदर गंदी सियासत राजकारण चलता है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का पाक मकसद ये था कि दुश्मनों की इकोनॉमी कमजोर हो जावे और वो मदीना लड़ने के लिए ही नहीं आवे। और चौथी बड़ी बात ये थी कि मक्का के दुश्मनों का नापाक मकसद ये था इस्लाम को मिटाना, सहाबा को मिटाना, अल्लाह के आखिरी नबी को मिटा देना, ये इन लोगों का नापाक और गंदा मकसद था। इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम रमजान के मुबारक महीने के अंदर इनका पीछा करने के लिए रवाना हुए। हुजूर जब मदीना से निकले तो एक जगह है اس کا وہاں اس وقت پر مسجد بھی بنی ہوئی ہے اور اس کا نام ہے مسجد بیوت السقیہ، بڑی عجیب جگہ ہے یہ. وہاں پہنچے، کنواں تھے وہاں پر. سقیہ عربی میں ایسے بھی پانی پینے کی پرب کو کہتے ہیں، جس کو ہم گجراتی میں پرب کہتے ہیں، عربی میں سقیہ کہتے ہیں. اسی لیے آپ نے مکہ میں جائے ہر جگہ بورڈ پڑھو کہ سقیہ زمزم، سقیہ زمزم، جہاں بھی نل لگے وہاں عربی میں یہ لکھا ہوا ہے. تو یہ ایک کنواں ہے مدینہ سے بدر والے راستے کے اوپر. وہاں نبی کریم صلی اللہ علیہ وسلم رک گئے، پانی پیا، صحابہ کو بھی حکم دیا کہ پانی پیو یہاں پر، اور اس کے بعد نبی کریم صلی اللہ علیہ وسلم نے وہاں پر نماز ادا فرمائی، اور وہاں حضور نے ایک عجیب دعا مانگی. یہ پورا سفر دعا کا ہے، اور دعا سے اللہ کی مدد لینے کا یہ مبارک سفر ہے. وہاں حضور نے دعا مانگی، اللہم ان ابراہیم عبدک وخلیلک ونبیک دعاک لأہل مکہ. اے اللہ، یہ حضرت ابراہیم علیہ الصلات والسلام آپ کے بندے ہیں، آپ کے خلیل پکے دوست ہیں، اور آپ کے نبی ہیں، اور آپ کے خلیل ابراہیم علیہ السلام نے مکہ والوں کے لیے دعا مانگی تھی، اور میں محمد صلی اللہ علیہ وسلم ہوں، آپ کا بندہ ہوں، آپ کا نبی ہوں. حضرت ابراہیم علیہ السلام نے ہزاروں سال پہلے مکہ والوں کے لیے دعا مانگی تھی، وارزق اہلہ من الثمرات، اے اللہ مکہ والوں کو پھل فروٹ دینا. تو آج تک وہ دعا کی برکت ہے کہ مکہ میں تو کھیتی باڑی ہوتی نہیں، پوری دنیا کا پھل فروٹ میوہ مکہ میں آتا ہے، پوری دنیا کا. ابراہیم علیہ السلام کی دعا کی برکت ہے. تو نبی کریم صلی اللہ علیہ وسلم نے یہاں کنویں پر پانی پی کے نماز پڑھ کے دعا مانگی، وَإِنِّي مُحَمَّدٌ عَبْدُكَ وَنَبِيُّكَ أَدْعُوكَ لِأَهْلِ الْمَدِينَةِ أَن تُبَارِكَ لَهُمْ فِي سَائِهِمْ وَمُدِّهِمْ وَثِمَارِهِمْ. اے اللہ، میں آپ سے مدینہ والوں کے لیے دعا مانگتا ہوں، میں محمد ہوں، اے اللہ آپ کا بندہ ہوں، آپ کا نبی ہوں، میں مدینہ والوں کے لیے دعا مانگتا ہوں کہ مدینہ کے سا میں، مد میں، اور مدینہ کے پھلوں کے اندر برکت عطا فرما. یہ سا اور مد کیا چیز ہے؟ جس کو ہماری ہم لیٹر یہ کہتے ہیں، لیٹر، سیر، یہ ماپ لے دودھ ماپنے کے لیے، کیروسین ماپنے کے لیے. تو اس زمانے کے اندر جو ماپنے کے لیے ایسی چیزیں ہوتی تھی، اس کو سا اور مد کہتے ہیں. ابھی بھی بعض لوگوں نے وہ بنوا کے تقسیم کیے، پلاسٹک کے، کسی نے پیتل کے، کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں اس طرح ہوتا تھا. اور پوری سند کے ساتھ یہاں کفلتا میں ایک مفتی صاحب تھے، ان کے پاس تھا، تو لوگ اس کو پروڈکشن کر کے تقسیم کرواتے ہیں کہ حضور اتنے پانی میں وضو فرماتے ہیں، تو بالکل حضور کے جیسا وہ وضو کا برتن، کے حضور اتنا پانی استعمال کرتے تھے. تو وہ ہے لوگوں کے پاس، بہت سو کے پاس ہے، دیکھنا ہو تو میرے پاس بھی ہے، میں بھی دکھا دوں گا لا کر آپ کو، کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں یہ سا مود وغیرہ کیسے ہوتے تھے. تو خیر، تو آپ صلی اللہ علیہ وسلم نے مدینہ کے یہ جو ناپ کر کے چیزیں بیچی جاتی تھی، پھل فروٹ، سب کے لیے حضور نے دعا فرمائی. اور پھر حضور نے آگے دعا کی، اللہم حبب الینا المدینہ، اے اللہ مدینہ کو ہمارے لیے محبوب بنا دو. بات دراصل یہ تھی کہ جو صحابہ مکہ سے ہجرت کر کے آئے تھے، ان کا دل مدینہ میں لگتا نہیں تھا، وطن وطن ہوتا ہے. حضور نے بھی 53 سال مکہ میں گزارے، تو مدینہ میں صحابہ کا دل لگتا نہیں تھا، صحابہ روتے تھے باقاعدہ مکہ کو یاد کر کے، باقاعدہ روتے تھے وطن کو یاد کر کے. آدمی چلے میں جایا تو روتا ہے، تو یہ تو پوری زندگی کا فیصلہ کر کے نکلے تھے صحابہ، तो मक्का के पानी याद आते थे, मक्का के कुएं याद आते थे, सहाबा को रोते थे। और बात दरअसल ये थी कि मदीना वो जमाने में बीमारी का गढ़ था, वहां गंदे पानी के नाले थे और बीमारी भी बहुत थी, लोग बीमार भी बहुत होते थे और बिच्छू भी बहुत थे। तो मदीना कोई पसंद नहीं करता था रहने के लिए, ऐसा था मदीना मुनव्वरा। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बाकायदा दुआ मांगी अल्लाह ताला से, अल्लाहुम्मा हब्बिब इलैनल मदीना, अल्लाह हमारे दिल के अंदर मदीना की मोहब्बत डाल दो। फिर तो हुजूर की दुआ की बरकत ऐसी हुई कि सहाबा मक्का को भूल गए और मदीना ही के हो गए, फिर मदीना ही इनका वतन बन गया। और हुजूर ने दुआ मांगी, वजअल मा बिहा मिनल वबाई बिखुम, अल्लाह मदीना की जितनी बीमारी है ना खुम भेज दो। खुम, खुम एक जगह का नाम है मदीना के बाहर, गदीर खुम, वहाँ पानी की एक छोटी सी जगह भी है। मैं गया था अभी चार एक महीने पहले वहाँ देखने के लिए, तो वो गदीर खुम जगह है वहाँ। तो कहा अल्लाह मदीना की सारी बीमारी वहाँ ट्रांसफर कर दो। हुजूर ने बाकायदा दुआ मांगी अल्लाह से, अल्लाहुम्मा इन्नी कद हर्रमतु मा बैन लाबतैहा कमा हर्रम इब्राहीम खलीलुक मक्का, अल्लाह जैसे इब्राहिम अलैहिस्सलाम ने मक्का के हरम होने का ऐलान किया था, मैं मदीना को हरम बनाता हूँ। हुजूर ने ये दुआ मांगी बाकायदा। हुजूर की इस दुआ की बरकत से मदीना की सारी बीमारियां दूसरी जगह चली गई और मदीना की आबो हवा जो शानदार हो गई, पाकीजा हो गई, ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दुआ की बरकत हो गई और मदीना हरम बन गया, ये आप सल्लल्लाहु अलैहि वसल्लम की दुआ की बरकत से। तो ये बदर वाले वाकिए के मौके के ऊपर जो है आप सल्लल्लाहु अलैहि वसल्लम ने दुआ फरमाई थी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के 313 के ज्यादा सहाबा में सिर्फ दो घोड़े थे, सिर्फ दो घोड़े, एक हजरत जुबैर इब्नुल अवाम रदी अल्लाह तआला अन्हु और दूसरे हजरत मिकदाद रदी अल्लाह तआला अन्हु के पास, और 70 ऊंट थे, दो दो, तीन तीन, चार चार सहाबा बारी बारी सवार होते थे, यानी हरेक के पास बैठने के लिए ऊंट भी नहीं था, किसी ऊंट पर दो सहाबी, किसी पर तीन, किसी पर चार, और बैठ नहीं सकते इतने सारे, चूंकि माल भी होता था, तो बारी बारी कि एक चलेगा, एक बैठे, दो बैठे, एक बैठे, दूसरा चले, तीन सहाबी की बारी कि एक बैठे, दो चले, फिर दूसरे बैठे, फिर दो चले, इस तरीके से बारी बारी सवारी करते करते ये लोग आगे बढ़े, यहां तक के एक ऊंट पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, हजरत अबू लुबाबा और हजरत अली रदी अल्लाह अन्हुमा, तीन की बारी। हुजूर के लिए भी स्पेशल ऊंट नहीं, आप सल्लल्लाहु अलैहि वसल्लम, हजरत अबू लुबाबा रदी अल्लाह तआला अन्हु, हजरत अली रदी अल्लाह तआला, तीनों की बारी बारी बारी। हुजूर बैठते थोड़े दूर तक, फिर हुजूर नीचे उतर जाते, फिर हजरत अली बैठते, फिर थोड़े दूर तक हजरत अली बैठते, फिर हजरत अली उतर जाते, फिर हजरत अबू लुबाबा बैठते, फिर वो उतर जाते, इस तरह बारी बारी इस तरह सफर हो रहा था रमदान के अंदर और अरब की गर्मी के अंदर। अंदाजा लगाओ, हजरत अबू लुबाबा ने और हजरत अली ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को दरख्वास्त की, हुजूर हम मजबूत लोग हैं, हम चल लेंगे, आप बैठे रहिए। ये सहाबा का इश्क था हुजूर के साथ कि आप ऊंट पर बैठे रहिए, हम चलेंगे। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मा अंतुमा बिअक्वा मिन्नी वला अना बिअग्नानिल अजरी मिनकुमा। सुभान अल्लाह, कितना जबरदस्त जवाब दिया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कि तुम दोनों मुझसे ज्यादा ताकत वाले नहीं हो, मेरी ताकत तुमसे ज्यादा है, इसीलिए मैं चलूंगा। और दूसरी बात हुजूर ने फरमाई, अल्लाह के रास्ते में चलने पर जो सवाब मिलता है वो सवाब मुझे भी चाहिए, इसीलिए मैं भी चलूंगा अपनी बारी के ऊपर। कितना जबरदस्त जवाब दिया हुजूर ने कि तुम मुझसे ज्यादा ताकत वाले नहीं हो, मेरे में भी ताकत है, मैं भी चलूंगा। और अल्लाह के रास्ते में पैदल चलने पर जो सवाब मिलता है वो सवाब की मुझे भी जरूरत है, इसीलिए मैं चलूंगा पैदल, बारी पर बैठूंगा, बाकी मैं पैदल चलूंगा। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम भी जब अपना नंबर आता, अपनी बारी आती, तभी बैठते थे, बाकी सहाबा को चलाते थे, ये बिठाते थे। ये कितना बड़ा हुजूर के अच्छे अखलाक का नमूना है, अंदाजा लगाओ। रमजान, गर्मी, लंबा सफर, हुजूर भी सहाबा को बिठाते और खुद चलते थे, चल रहे और बिठाते थे सहाबा को सवारी के ऊपर। कैसी अजीब हुजूर की शान होगी, अंदाजा लगाओ। अल्लाह हम सबको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जैसे पाकीजा जज्बात अता फरमावे। उधर अबू सुफियान तो बहुत तेज तर्रार होशियार आदमी थे, उनको पता चल गया कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हमको पकड़ने के लिए निकले हैं, तो उसने फौरन रास्ता बदल दिया। बहुत होशियार आदमी थे अबू सुफियान, बाद में ईमान लाए कई सालों के बाद, फतेह मक्का के मौके पर हिजरत के 8वें साल, और उनके ईमान लाने के बाद इस्लाम को बहुत फायदा पहुंचा। बहुत होशियार आदमी थे, उनके बेटे हजरत अमीर मुआविया रदी अल्लाह ताला अन्होए, उन्होंने भी इस्लाम में बड़ी कुर्बानियां दी है। तो अबू सुफियान ने पूरा रास्ता ही चेंज कर डाला, मदीना के बजाय लंबा रास्ता दरिया के किनारे किनारे से निकलकर मक्का की तरफ रवाना हुए। लेकिन दूसरी तरफ उन्होंने एक आदमी को पैसे देकर के मक्का खबर करने के लिए भेज दिया कि जाओ जाकर के मक्का वालों को खबर कर दो कि तुम्हारा जो तिजारत वाला काफिला आ रहा था वो खतरे में है, मदीना वाले उनका पीछा कर रहे हैं। अबू जहल को मैसेज दे दिया। अबू जहल वो जमाने का मक्का का सबसे बड़ा लीडर, उसको मैसेज पहुंचा। और वो जमाने के अंदर कोई डेंजर खबर पहुंचानी होती थी तो जैसे कि आज गाड़ी पर लाल लाइट जला करके गाड़ियां एम्बुलेंस दौड़ती है, तो वो जमाने में कैसे डेंजर खबर पहुंचाते थे। वो आदमी गया अबू सुफियान का मैसेज लेके मक्का, तो उसने मक्का में जाकर के पहला काम किया, अपनी ऊंटनी की नाक काट डाली। नाक काटी तो खून निकले और खून उड़े, और वो खून उड़ाता उड़ाता जो है वो मक्का में दाखिल हुआ और अपने कपड़े फाड़ डाले, तो सारे मक्का वाले जमा हो गए। भाई क्या इमरजेंसी है, क्या इमरजेंसी है, क्यों तूने ऊंटनी काट नाक काट डाली, खून उड़ रहा है, तेरे कपड़े फाड़ डाले तूने, ऐसा तूने क्यों कर डाला। सब पब्लिक मक्का वाली जमा हो गई। तो उसने कहा कि तुम्हारे लोग जो शाम गए हुए हैं, तुम्हारा जो माल है उसको मदीना वाले रोकने निकले, तुम उनकी खबर लो, उनकी हिफाजत करो। अब मक्का वालों को गुस्सा आया, अबू जहल बहुत गरम, एकदम गरम, और कहने लगा अच्छा ये मक्का से हिजरत करके मदीना गए और उनकी इतनी हिम्मत हो गई कि अब वो हमारे काफले को रोके, हमारा माल रोके, इतनी हिम्मत हो गई है, अभी तो यहां से गए और हमारे हाथ के नीचे रहते थे और अब इतनी हिम्मत वाले हो गए। ऐसा उसको तैश और गुस्सा आया और वो कहने लगा कि अब तो हम बड़ा लश्कर लेके जाएंगे और जोरदार मुकाबला करेंगे। ये अबू जहल ने ऐलान किया, और ऐलान किया तो तकरीबन 1000 से ज्यादा आदमी को लेकर के अबू जहल निकला। ऐसे तो उसने बहुत बड़ी तैयारी की, हथियार भी जमा किए और सिपाही भी जमा किए, और कहने लगा गुस्से के अंदर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से लड़ेंगे और जीतेंगे हम, फिर जीत के लिए हम जश्न मनाएंगे, जलसा मनाएंगे, शराब की महफिल लगाएंगे और डांसरों को लेकर हम जाते हैं, नाचने वालियों को, कि जब हम जीत जाएंगे तो डांसर डांस करेगी और म्यूजिक गाने वाली म्यूजिक गाएगी, और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और उनके साथियों को हम कत्ल कर देंगे और इस्लाम को हमेशा के लिए मिटा देंगे, और वहां जाकर ऊंट काटेंगे और 3 दिन बड़ी पार्टी करेंगे, ऐसा ऐलान किया उसने। और हम ये चाहते हैं कि ये मदीना वालों को हम खत्म कर देवे तो पूरे अरब में हमारी धाक बैठ जावे, फिर हम मक्का वालों के साथ कोई दादागिरी करने भी नहीं आवे, ने कोई आंख उठा के देखने के लिए भी ना आवे। इस तरीके से वो घमंड करते हुए तकब्बुर करते हुए निकला। दरअसल बात ये थी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जो उसके काफिले को रोक लेते तो पूरे अरब में इनकी बदनामी हो जाती, क्योंकि कुरैश का नाम बड़ा था। अच्छा इनका काफिला रोक लिया तो इनकी बदनामी हो जाती कि इतने कमजोर हो गए, और दूसरी बात यह कि इनकी इकोनॉमी कमजोर हो जाती, तीसरी बात यह थी कि दूसरे खानदान वालों की नजर में इनकी इज्जत नीची हो जाती, नाक कट जाती, कुरैश का एक नाम था वो नाम नीचे हो जाता, इसीलिए इसको बहुत गुस्सा आया अबू जहल को, और उसने बहुत बड़ा लश्कर तैयार किया और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुकाबले के लिए निकला। 200 घोड़े, 600 जीरा यानी बख्तर लोहे के पहनने के लिए, और ऊंट बहुत बड़ी तादाद के अंदर, और बैंड बाजे भी लेकर के गए कि अल्लाह के नबी को और सहाबा को मार डालेंगे और जोरदार जलसा करेंगे। फिर जब मक्का से अबू जहल लश्कर लेकर निकला 1000 से ज्यादा आदमी का, तो हरम शरीफ में गया। ध्यान से सुनने की बात है, हरम में जाकर के काबा के पर्दे पकड़े और दुआ मांगी अल्लाह से। क्या दुआ करता है अबू जहल कि एक तरफ हमारा मक्का वालों का लश्कर है, दूसरी तरफ मोहम्मद है, हे अल्लाह हम दोनों के अंदर जो हक पर हो उनकी मदद करो, और जो बातिल पर हो उसको नाकाम करो, उनको तबाह करो। वो तो अपने आप को हक पे समझता था और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बातिल पर समझता था। उसने हरम में जाके काबा के पर्दे पकड़ के बाकायदा दुआ की उसने वहां पर, फिर वहां से वो रवाना हुआ। देखो काफिर लोग भी थे, सोचने की चीज है कि कोई सफर में जावे जंग में जावे तो हरम जावे काबा के पर्दे पकड़े दुआ करे। उनको भी यकीन था कि यहाँ अल्लाह ताला दुआ कबूल फरमाते। इस तरह निकला और पूरे घमंड के साथ अल्लाह ताला ने फरमाया वला तकुनु कल्लदीन खरजु मिन दियारिहिम बतरं वरिआ अन्नास वयसुद्दून अन सबीलिल्लाह वल्लाहु बिमा यामलून मुहीत। जो लोग अपने घरों से इतराते हुए निकले, अपनी शान दिखाते हुए निकले और अल्लाह के रास्ते से लोगों को रोकते हुए निकले, कहा तुम ऐसे मत बनो। ये हमारे लिए बहुत बड़ा सबक है, कभी भी आदमी को इतराना नहीं चाहिए, दिखलावा नहीं करना चाहिए। बहुत से लोग मसलन बारात है, शादी का मौका है या कोई और खुशी का मौका है तो कहते हैं हमको भी दिखाने का है कि इतनी बड़ी बारात ले गए, हमको भी दिखाने का है कि हमने इतनी बड़ी दावत कर डाली। ये जो दिखाने का मिजाज है, इतराने का, ये अल्लाह को पसंद नहीं। ये काफिरों का तरीका है, मक्का के दुश्मनों का तरीका है, ये इस्लामी तरीका नहीं है। कुरान में ये किस्सा बदर का और दूसरा कारून का किस्सा कि वो भी दिखलावा करने निकला था, आपको मालूम है कि अल्लाह ने उसको जमीन में धसा दिया था। इसीलिए कभी भी आदमी अपने मनी पावर, मसल्स पावर, पैसे, ताकत, किसी चीज को भी दिखलाने के चक्कर में ना पड़े कि मैं लोगों को दिखाऊं, उन्हें मैं शो करूं, उन्हें मैं लोगों के ऊपर अपनी धाक बिठा दू, उन्हें ये कर दू वो कर दू। अल्लाह ताला की ताकत के सामने किसी की कोई हैसियत नहीं है। अल्लाह ताला ऐसों के गुरूर को, तकब्बुर को तोड़ के तबाह बर्बाद कर देते हैं। अल्लाह ताला को मुकद्दर में था अबू सुफियान तो सलामत मक्का पहुंच गए और ये अबू जहल को अल्लाह ताला ने यहाँ पहुंचा दिया बदर के मैदान के अंदर, और ये 17 रमजान का दिन था। और वहां नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने आज की रात में यानी 16 के बाद वाली रात में पूरी रात अल्लाह के सामने दुआ में गुजारी, सिजदे के अंदर गुजारी, और हुजूर की दुआओं की बरकत से अल्लाह ताला की मदद आसमान से आई, फरिश्तों की मदद आई, और अल्लाह सुबहानहु व ताला ने जोरदार कामयाबी अता फरमाई। तो 16 के बाद वाली रात बदर की रात और 17 रमजान बदर का दिन, ये हमारे इस्लाम के अंदर एक बड़ा तारीखी, बड़ा यादगार मौका है। अल्लाह सुबहानहु व ताला हमें इतराने से, दिखलावा करने से, तकब्बुर से, नुमाइश से हम सबकी हिफाजत फरमाए। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। कुदरती बात आज ही ये नई किताब छप करके आई है, जो रबीउल अव्वल के महीने के अंदर में ज़ियारतों में गया था, मक्का, मदीना, तबूक, खैबर और ये सब जगहों की, जहाँ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ ले गए थे, तो वो पूरी ज़ियारतों में गया था, तो उसकी कारगुजारी फिर बयान की थी, तो वो किताब छप कर आ गई, माशाल्लाह आज ही आई। जिनको भी उर्दू आती हो वो ज़रूर पढ़े कि मक्का मदीना के अलावा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम कहाँ कहाँ तशरीफ़ ले गए, कहाँ कहाँ हुजूर का क़याम रहा। ये बहुत ज़ोरदार कारगुजारी है, ये पढ़नी चाहिए। सीरत पाक की बहुत सारी बातें हैं इसके अंदर, मजलिस के बाद ले सकते हैं। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सुबहानल्लाहि व बिहम्दिही सुबहानल्लाहिल अज़ीम, जज़ल्लाहु अन्ना सय्यदना मुहम्मदन सल्लल्लाहु अलैहि वसल्लम बिमा हुवा अहलू। या ज़ल जलाली वल इकराम, या रहमर राहिमीन, वइलाहुकुम इलाहुं वाहिद, ला इलाहा इल्ला हुवर रहमानुर रहीम। रब्बना आतिना फिद्दुनिया हसना व फिल आखिरति हसना व क़िना अज़ाबन्नार। ला इलाहा इल्लल्लाह, नस्तग़फिरुल्लाह, नस्अलुकल जन्ना व नऊज़ु बिका मिनन्नार। ला इलाहा इल्लल्लाह, नस्तग़फिरुल्लाह, नस्अलुकल जन्ना व नऊज़ु बिका मिनन्नार। ला इलाहा इल्लल्लाह, नस्तग़फिरुल्लाह, नस्अलुकल जन्ना व नऊज़ु बिका मिनन्नार। ए अल्लाह, इस रमज़ान के रोज़ों को कबूल फरमा, तरावी को कबूल फरमा, तिलावत को कबूल फरमा, सदका खैरात को कबूल फरमाओ, शब कदर की इबादत से हमें मालामाल फरमाओ। हे अल्लाह, हमें इस रमज़ान के रोज़ों की बरकत से कामिल तक़वा अता फरमाओ, आपकी ज़ात से सही ताल्लुक़ अता फरमाओ। हे अल्लाह, हमारी उम्र में इल्म में बरकत अता फरमाओ, हलाल बरकत वाली रोज़ी अता फरमाओ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का उम्मती पूरी दुनिया में जहाँ कहीं भी है, उसकी और उसकी कयामत तक आने वाली औलाद की, ईमान की, सलाम की, जान की, माल की, इज्जत की, आबरू की अपने करम और फजल से हिफाजत फरमाओ। ए अल्लाह, हमारे हाल पर रहम फरमाओ, फितनों और फितिनों से हिफाजत फरमाओ, आफतों से, बलाओं से, मुसीबतों से हिफाजत फरमाओ, अमन अमान का माहौल कायम फरमाओ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जितनी खैर मांगी हमें और पूरी उम्मत को अता फरमाओ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जिन शुरूर से पना चाही हमारी और पूरी उम्मत की हिफाजत फरमाओ। व सल्लल्लाहु वसल्लम अला सय्यदिना मुहम्मद व अला आलिही व सहबिही अजमाइन।
سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.